انسانی زندگی کی بہترین عمر جوانی کی عمر ہوتی ہے. انسان اسی میں سنورتا بھی ہے، انسان اسی میں بگڑتا بھی ہے. اس لیے قیامت کے دن اللہ رب العزت پوری زندگی کے بارے میں پوچھیں گے کہ کیسے گزاری، پھر خاص جوانی کے بارے پوچھیں گے کہ تو نے اپنی جوانی کیسے گزاری. تو جوانی کے بارے میں الگ کوشچن کا ہونا اس بات کی دلیل ہے کہ زندگی کا یہ مرحلہ نازک ہوتا ہے. اس جوانی کی ابتدا بلوغت سے شروع ہوتی ہے. انگلش میں اس کو پوبرٹی کہتے ہیں. اللہ رب العزت نے انسانیت کی بقا کے لیے کہ انسانیت کی نسل چلتی رہے ہر بندے کو اس نعمت سے نوازا ہے. اس میں نوجوان کا کیا معاملہ ہے یہ الگ ٹاپک ہے، نوجوان لڑکی کا کیا معاملہ وہ الگ ٹاپک ہے. تو پہلے نوجوان لڑکوں کے بارے میں بات کر لیتے ہیں. 11 سے 12 سال کے درمیان یہ سلسلہ شروع ہوتا ہے، 16 سے 17 سال تک مکمل ہو جاتا ہے. عام طور پر اس کی نشانی یہ ہے کہ اس کو خواب کے ذریعے فرض غسل کی ضرورت پیش آ جاتی ہے. ان سب کی بنیاد انسان کے بدن میں ٹیسٹوسٹیرون، یہ گروتھ ہارمون ہیں، ان کا بڑھنا ہوتا ہے. جب بیبی کی حالت ہوتی ہے تو بیٹے اور بیٹی کے فرق کا اتنا پتہ نہیں چلتا. پہلے سال میں کچھ فرق کا پتہ ماں کو چلتا ہے، مگر پھر بھی بہت زیادہ نہیں. جب بچہ 3 سال سے اوپر جاتا ہے پھر بیٹے اور بیٹی کی شخصیتوں کا فرق بہت واضح ہو جاتا ہے. اس کی وجہ یہ کہ 4 سال کی عمر میں بچے کے بدن میں ٹیسٹوسٹیرون کا لیول دگنا ہو جاتا ہے. اس لیول کے دگنا ہونے کی وجہ سے وہ پھر دوڑنا، بھاگنا، ایکٹیویٹی، لڑنا، مشکل کھیل کھیلنا، ان چیزوں کو پسند کرتا ہے. تو جب بھی بچہ اس قسم کی حرکتیں کرے تو غصے ہونے کی بجائے سمجھیں کہ اب اس کی زندگی کا ایک فیز ہے. پھر جب 7 سال کی عمر ہوتی ہے تو ٹیسٹوسٹیرون کا لیول کئی گنا زیادہ ہو جاتا ہے. اس عمر میں بچہ دوسروں کی توجہ کا مرکز بننا پسند کرتا ہے. چنانچہ وہ ہیرو بنتا ہے، ٹارزن بنتا ہے، لڑائی جھگڑے کے ذریعے سے اپنے آپ کو شو کرتا ہے. ماں سمجھتی ہے کہ بچہ جھگڑالو بن گیا. اگر اس کو یہی توجہ ماں باپ سے ویسے ہی مل جائے تو وہ ایسی حرکتیں نہیں کرے گا. وہ کئی دفعہ ماں کو کہتا بھی ہے کہ آپ اور ابو مجھے اگنور کرتے ہیں. تو اس عمر میں بچے کو زیادہ محبت کا اظہار کرنا اور اس کو زیادہ قریب کرنا یہ اس کی ضرورت ہوتی ہے. بہت سارے ماں باپ اس مرحلے میں بچے سے ناانصافی کرتے ہیں، چھوٹوں سے پیار کرتے ہیں اور بڑوں کو جھڑکیاں دیتے ہیں. تو بچہ ماں باپ کی طرف سے محسوس کرتا ہے کہ مجھے نظر انداز کر دیا گیا. کیونکہ اس کے اندر توجہ ہوتی ہے، اکثر بچے اس عمر میں جو برے مرد ہوتے ہیں ان کے ساتھ غلط تعلقات میں استعمال ہو جاتے ہیں. کیونکہ وہ اٹینشن چاہتے ہیں، تو اگر قریب میں کوئی بد کردار مرد ہے وہ اس بچے کی تعریف کرے گا تو بچہ وہی کرے گا جو وہ مرد کہہ رہا ہے. اکثر جو سیکشل ابیوز ہے वो छोटे लड़के इस उम्र में बुरे मर्दों से हो जाते हैं। चुनांचे ऐसे बच्चों को मर्दों से इस तरह दूर रखना चाहिए जिस तरह बेटी को मर्द से दूर रखते हैं। शरीयत ने भी अमर्द कहा इसको। ये हुस्न देखो शरीयत का कि शरीयत ने पहले ही निशानदेही कर दी कि मर्द को कहा कि जिस तरह तुम गैर महरम औरत पर नजर मत डालो जो अमर्द हो, यानी इस 7 साल की एज का लड़का हो, उसके चेहरे पर भी नजर मत डालो क्योंकि उस पर शहवत की नजर पड़ती है। फिर एक तीसरा स्टेज फेज शुरू होता है जो 11 से 13 साल की उम्र में है। इसमें टेस्टोस्टेरोन का लेवल 800% बढ़ जाता है, 800% बढ़ जाता है। बच्चे की टांगें मजबूत, बाजू मजबूत, तो वो बच्चा आशिक मिजाज बनता है। इस उम्र में बच्चे के ब्रेन के अंदर एक विंडो खुलती है। ये विंडो फितरत का हिस्सा है। हर बच्चा 11 से 13 साल की उम्र में आशिकाना मिजाज दिखाएगा, मगर अल्लाह ने ये विंडो इसलिए बनाई, पता नहीं इसको मां बाप की तरबियत मिली या नहीं मिली, इसको नेकी सिखाई गई या नहीं सिखाई गई। इस विंडो में आकर ये किसी को अपना रहबर बनाए, उस्ताद बनाए, और वो उस्ताद और रहबर इसको अल्लाह की मोहब्बत सिखाए। चुनाचे इस उम्र में बच्चा अपने माँ बाप से बात करने में झिझक महसूस करने लग जाता है और उसको कोई बंदा चाहिए जो उसको गाइड करे। अगर तो बड़ी उम्र का कोई मिल गया तो वो उसी को गाइड बना लेता है, वरना कोई टीचर है उसको गाइड बना लेता है। और अगर किस्मत भली हो और माँ बाप अकलमंद और समझदार हो तो वो इस बच्चे को किसी शेख के साथ जोड़ देते हैं, तो शेख उसके इश्क की इस सलाहियत को अल्लाह के लिए इस्तेमाल कर लेता है, उसको नेकी की तरफ मुतवज्जे करता है। ये बच्चा इस उम्र में फितरी तौर पर अपनी मोहब्बतें, अपनी चाहतें, अपनी तमन्नाएं किसी पर खर्च करना चाहता है। ये किसी को अपनी मोहब्बतों का मरकज बनाना चाहता है, किसी को अपने दिल में बसाना चाहता है। तो शरीयत ने कहा कि इसको रहबर मुहैया करके, मुर्शिद मुहैया करके, इसकी जो ये विंडो है इसको इस्तेमाल करो और नेकी के ऊपर इसको चला दो। इस मौके पे ये बच्चा एक दोराहे पे खड़ा होता है। ये दोराहा क्या है? एक तरफ रहमान उसको अपनी तरफ खींच रहे होते हैं और उसके अंदर जमीर की एक सिफत पैदा कर देते हैं। चुनांचे बच्चा जब कोई गलत काम करता है तो जमीर मलामत करता है और वो बच्चा नेकी की तरफ जाना चाहता है। अब ऐसे में शेख भी मिल जाए तो इस बच्चे का नेकी पे आना बहुत आसान हो जाता है। दूसरे रास्ते के ऊपर शैतान खड़ा होता है, वो इसको खुद भी बुराई की तरफ बुलाता है और जो शैतान के एजेंट हैं उनको भी पीछे लगा देता है। तो कहीं इसको लड़की नजर आ गई, कहीं औरत नजर आ गई, कहीं फोटो नजर आ गए, कहीं वीडियो गंदी नजर आ गई, तो ये चीजें उसको गुनाह की तरफ ले जाती हैं। इस दोराहे पर इस बच्चे को मां बाप की तआवुन की जरूरत होती है। जो नेक मां बाप होते हैं वो नेकी पर बच्चे के मुआविन बनते हैं और उसको नेकी की लाइन पे डाल देते हैं। चुनाचे जिनके मां बाप अकलमंदी करें वो बच्चे हाफिज बनते हैं, आलिम बनते हैं, मुफ्ती बनते हैं, शेख बनते हैं। जिंदगी में दीन का काम करने वाले वही होते हैं, अल्लाह के दीन का गम खाने वाले वही होते हैं। माँ बाप अगर इस बच्चे को तबलीगी जमात में भेज दें सिरोजा के लिए, चिल्ला के लिए, تو یہ بچہ دین پر اپنا سب کچھ قربان کرنے والا بن جاتا ہے۔ یہ راستے کا تعین اس عمر میں ہوتا ہے۔ اگر اس عمر میں بچے کو ماں باپ نیکی پر جانے سے روکیں، چونکہ ہم نے دیکھا کہ بچہ نمازی بن گیا، سر پہ ٹوپی رکھنی شروع کر دی، ٹی وی نہیں دیکھتا، تو باپ اپنے پاس بٹھا کر اس کو ٹی وی دکھاتا ہے، کہتا ہے کچھ نہیں ہوتا۔ بہن کہتی ہے تم ابو کو ناراض کیوں کر رہے ہو؟ ماں کہتی ہے تم جلدی سے داڑھی منڈاؤ، اصلی شکل میں آؤ۔ اب یہ جو ماں باپ کا فسق و فجور ہے، یہ اس بچے کا رخ نیکی کی بجائے فسق و فجور پہ موڑ دیتا ہے، شیطان کے راستے پہ موڑ دیتا ہے۔ چنانچہ یہ بچہ جب برائی کا راستہ اختیار کر لیتا ہے، نیکی کے راستے سے پیچھے ہٹ جاتا ہے، تو اس کو ماں باپ نے اپنی نادانی کی وجہ سے ایک ایسے راستے پر ڈال دیا جس کی منزل اللہ کی نافرمانی ہے۔ گلا تو گھونٹ دیا تیرے اقربا نے تیرا، کہاں سے آئے صدا لا الہ الا اللہ۔ چنانچہ یہ بچہ پوری زندگی جو بدکاریاں کرے گا، اس کی بنیاد اس کے ماں باپ ہوں گے جنہوں نے اس کو نیک نہ بننے دیا بلکہ اس کو برائی کی طرف لگا دیا۔ اور یہی قرآن مجید میں ہے کہ قیامت کے دن نافرمان اولاد اللہ کے ہاں مقدمہ درج کرے گی، اے پروردگار عالم، انا سمعنا سادتنا وکبراءنا فأضلونا السبیلا، ہم نے اپنے بڑوں کی باتیں مانی تھیں، یہ کہتے تھے کہ زیادہ مولوی بننے کی ضرورت نہیں، آؤ میرے ساتھ بیٹھ کے ٹی وی دیکھو، خبریں سنو، ماں کہتی تھی داڑھی منڈا کے اصلی شکل میں آؤ، میں نے تو انہی کی بات مانی تھی، اللہ انہوں نے مجھے گمراہ کیا۔ ربنا آتہم ضعفین من العذاب، اللہ ان کو دگنا عذاب دے دیجئے، ولعنہم لعنا کبیرا، اور اللہ ان کے اوپر لعنتوں کی بارش کر دیجئے۔ مفسرین نے لکھا ہے کہ سادتنا و کبراءنا کے زمرے میں ماں باپ بھی داخل ہیں، تو ماں باپ اس نازک موڑ پر ایک ایسی غلطی کر دیتے ہیں جس کو irreparable loss کہتے ہیں۔ وہ نہیں سمجھتے کہ اس کھلی ونڈو میں جو بچے کے ذہن میں باتیں بیٹھ گئیں، یہ بچہ ساری عمر وہی کرے گا۔ چنانچہ اس وقت اس کو دین سے ہٹا کے دنیا میں لگا دیتے ہیں، یہ بچہ شیطان کے راستے پہ چل پڑتا ہے، پھر وہ کسی لڑکی کو اس کا محبوبہ بنا دیتا ہے، تو یہ لڑکا ناجائز تعلقات میں گرفتار ہو جاتا ہے، پھر یہ ایک نہیں دو نہیں ملٹیپل کیسز بنتے ہیں۔ ماں باپ کی بدنامی بھی ہوتی ہے، ماں باپ بعد میں تنگ بھی ہوتے ہیں، مگر انہوں نے تو خود اس راستے پہ بچے کو ڈالا تھا، پھر ماں باپ تنگ آ کے کہتے ہیں شادی کر دو، وہ شادی بھی کر دیتے ہیں، گھر میں اس کی ضرورت تو پوری ہو جاتی ہے، مگر اس کے اندر وہ جو شیطانیت تھی، غیر محرم کی طرف شہوت سے دیکھنا، وہ اس کو چین نہیں لینے دیتی۔ چنانچہ ایسے لوگ شادی کے بعد بھی انوالو رہتے ہیں، بیوی گھر میں انتظار میں ہوتی ہے، یہ باہر دوسری لڑکیوں کی تلاش میں ہوتے ہیں، حتیٰ کہ ایک کیس ہوتا ہے پھر دوسرا کیس ہوتا ہے، ماں باپ تنگ آ جاتے ہیں، بیوی تنگ آ جاتی ہے۔ ایسے لوگوں کو دیکھا کہ بچپن میں پہنچ جاتے ہیں مگر ان کی یہ گندی عادت ان کے دل سے نہیں نکلتی، اس کی وجہ کیا ہوتی ہے کہ اس ونڈو کے کھلنے کے وقت میں ان کو اللہ کی طرف بھیجنے کی بجائے ان کو کھینچ کر شیطان کے راستے پہ چڑھا دیا ہوتا ہے۔ اب اس ونڈو میں جو ڈیٹا اندر چلا گیا وہ اس میں سے نکل ہی نہیں سکتا۔ تو یہ ایک اتنا نازک موڑ ہے کہ جس کی اہمیت کو ماں باپ سمجھتے ہی نہیں ہیں۔ بیٹی ہے، نیکی کرنا چاہتی ہے، اس ایج میں آ کے وہ نماز پڑھتی ہے، نیکی کی باتیں سنتی ہے، ماں کہتی ہے ذرا یہ کپڑا پہنو کتنا اچھا لگتا ہے، تو وہ اس کو मॉडर्न कपड़े पहनाती है। जब बच्ची को एक मर्तबा माँ ने इस विंडो के टाइम में टीवी बता दिया, फैशन सिखा दिया और ऐसी बातें, तुम बड़ी क्यूट लगती हो, बड़ी प्यारी लगती हो, और वो बच्ची इस लाइन पे पड़ गई और उसकी विंडो क्लोज हो गई, तो बच्ची के अंदर यही कुछ होगा। वो एक से अफेयर करेगी, पता चल गया फिर दूसरे से कर लेगी, फिर छुप के तीसरे से कर लेगी, हत्ता के माँ बाप शादी कर देंगे, वो शादी के बाद भी अफेयर करती रहेगी। हमारे तो तजर्बे में ये बात आई कि दो चार बच्चों की माएं भी बन जाती हैं, साथ अफेयर भी चल रहा होता है, हत्ता के बच्चों की शादियां भी हो जाती हैं, मां के फिर भी अफेयर चल रहे होते हैं। ये सारा रास्ता जो तय हो रहा है, ये इस वजह से कि अल्लाह ने जो फितरतन इसके दिमाग में एक विंडो बनाई थी हक और बातिल की, नेकी और बदी पे आने की, उस वक्त माँ बाप ने इसको नेकी पर लाने की बजाय माँ बाप ने इसको बदी पर लाया था। इसको उन्होंने समझा था हमारी बेटी अंग्रेजी पढ़ेगी, कॉलेज में पढ़ेगी, मॉडल बनेगी, अच्छी, जब इस रास्ते पे चढ़ा दिया, अब सारी उम्र रोना नहीं तो फिर और क्या करना है। तो ये उम्र की जो विंडो है, ये बहुत ज्यादा अहमियत रखती है। जो लोग अपने बच्चे को जमात में भेज देते हैं, मदरसे में भेज देते हैं, किसी शेख से बैत करवा देते हैं, ये बच्चे महफूज हो जाते हैं, इनका मुस्तकबिल, इनकी आखिरत महफूज हो जाती है। इसलिए कि ये बच्चा एक ऐसे माहौल में परवरिश पाता है जहां हर तरफ इसको शैतान के नुमाइंदे अपनी तरफ बहकाते हैं। ये अपने जमीर में अपने आप को मुजरिम समझता है, ये गुनाह से बचना चाहता है, खता कर भी लेता है तो इसका जमीर इसको मलामत करता है। चुनाचे माँ बाप की दुआएं, शेख की दुआएं इस गुनाह की दलदल से इसको निकाल लेती हैं। इसलिए कहते हैं कि हमारे बड़ों की दुआएं हमारे गिर्द पहरा दिया करती हैं। तो ये जो जिंदगी के 11 से 13 साल का वक्त है, ये लव विंडो खुलने का वक्त है। लव का मतलब हमेशा गैर औरत की मोहब्बत नहीं, लव से मुराद अल्लाह की मोहब्बत है। तो चूंकि पता नहीं होता, इसलिए शैतान इसका रुख अल्लाह की बजाय मखलूक पर लगा देता है। फिर जब उम्र 20 साल हो जाती है, तो 20 साल की उम्र में इस नौजवान के अंदर टेस्टोस्टेरोन इतने ज्यादा होते हैं कि इसमें एक मर्दानापन आ जाता है, चुनाचे इसमें मुकाबलाबाजी की आदत आती है, ये जीत को पसंद करता है। कोई कंपटीशन हो जीतने की कोशिश करेगा, कोई एग्जाम हो फर्स्ट आने की कोशिश करेगा। तो इसमें दो चीजें आ जाती हैं, जिद्दत पसंदी और जीत पसंदी। जिद्दत पसंदी कहते हैं क्रिएटिव माइंड। चुनाचे ये बच्चा इस उम्र से साइंसदान बन जाता है, ये बच्चा इस उम्र से नए नए आइडियाज की रिसर्च करने का आदि बन सकता है। और दूसरा है जीत पसंदी, कि किसी भी कंपटीशन में हो तो ये फर्स्ट आने की कोशिश में लग जाता है। लेकिन 20 साल की उम्र में बच्चे को तारीफ सुनने का शौक हो जाता है कि मेरी अचीवमेंट्स पे मुझे अप्रिशिएट किया जाए। अब अगर माँ बाप अप्रिशिएट नहीं करेंगे, डांटेंगे, बातें सुनाएंगे, तो फिर किसी न किसी लड़की की तरफ चला जाता है और वो लड़की इसको कहती है, जानू तुम तो बड़े खूबसूरत हो, आंखें बड़ी प्यारी हैं, तो बच्चा इन्वॉल्व हो जाता है। तो इस एज के अंदर बच्चे को तारीफ सुनने का खबत होता है, और जो बुरी लड़कियां होती हैं वो तारीफ के जरिए ही इनको अपने और करीब कर लेती हैं। फिर जब ये बच्चा 20 से ऊपर जाता है तो इसके अंदर एहसास बर्तरी तो होता ही है, अपने आप को ये डोमिनेटिंग कंडीशन में लाता है, फिर शादी इसकी जरूरत बन जाती है। जिस तरह इंसान थक जाता है, सोना जरूरत है, भूखा होता है, रोटी खाना जरूरत है, प्यासा होता है, पानी पीना जरूरत है। इसी तरह ये बलूगत की ऐसी उम्र है 20 से ऊपर कि शादी निकाह इसकी जरूरत बन जाती है। जो अच्छे माँ बाप हैं वो फिर इस उम्र में बच्चे को मुनासिब रिश्ता ढूंढ के शादी कर देते हैं, तालीम भी चलती रहती है, बाकी काम भी चलते रहते हैं, रोकता तो कोई नहीं कि तुम पढ़ो नहीं। मगर शादी होगी तो उसके बाद भी बच्चा पढ़ सकता है, मगर इज्जत महफूज रहेगी, फितनों में गिरने से महफूज रहेगा, ये बच्चा नेक बनकर जिंदगी गुजारेगा। आजकल का एक डिलेमा ये है कि माँ बाप कहते हैं पहले तालीम मुकम्मल करो, अब सीए बनने के लिए 26-27 साल तक उसको कमारा रहना पड़ता है। जो बच्चा 14 साल की उम्र में जवान हुआ, क्या 26 साल की उम्र तक वो पाक दामन रहेगा? जबकि वो यूनिवर्सिटी की लड़कियों को भी देखता है, फिर कई मरतबा तो माँ बाप बैरून मुल्क भी भेज देते हैं, तो बैरून मुल्क भेजने से उसके लिए गुनाह करना और भी आसान हो जाता है। आजकल तो एक नई मुसीबत है कि जवान नौजवान बेटियों को यूनिवर्सिटी पढ़ने दूसरे मुल्क अकेले भेज देते हैं। अब कारनामे नहीं करेगी तो फिर क्या करेगी? ये अलग बात है कि वो इतने कामयाबी से ये कारनामे करती है कि माँ बाप को खबर ही नहीं लगने देती। हकीकत खुल जाए तो माँ बाप का रो रो के हाल बुरा हो कि हमने पैसे खर्च करके अपनी बीवी को किस गंद में डाल दिया। अल्लाह सत्तार है, वो सत्तारी कर लेता है। तो इस बात को जहन में रखें कि नबी इस्लाम ने एक हदीस मुबारका में फरमाया कि बच्चा 7 साल तक तुम्हारा मातहत है, 7 साल के बाद फिर उसका बिस्तर अलग कर दो, उसको नमाज सिखाओ, 9 साल में बिस्तर अलग कर दो, और जब वो 14-15 साल का हो जाए, मुनासिब रिश्ता आए, उसकी शादी कर दो। एक हदीस में नबी अलैहिस्सलाम ने जिंदगी के तमाम मराहिल को समराइज कर दिया। जब ये हदीस मुबारका पढ़ी तो मैं आधा घंटा पढ़ के सोचता रहा कि वाकई इंसानियत को समझा है तो अल्लाह के हबीब सल्लल्लाहु अलैहि वसल्लम ने समझा है। उन्होंने ऐसी बातें बता दी हैं, दुनिया मिलियन डॉलर खर्च करती है, हजारों लोग अपनी अकल दौड़ाते हैं, मेहनतें करते हैं, नतीजे उसी पे पहुंचते हैं जो महबूब खुदा सल्लल्लाहु अलैहि वसल्लम ने हमें पहले से बता दिया है। फिर 40 साल की उम्र में जाकर नौजवान में ये टेस्टोस्टेरोन का जो हाईएस्ट पीक लेवल था ये थोड़ा घटना शुरू हो जाता है। फिर ये सोच में पुख्तगी का जमाना है। फिर इंसान शहवत के ऊपर ध्यान देने की बजाय मकसद जिंदगी पे ध्यान देता है। यही वो उम्र है जिसमें नबी इस्लाम ने इजहार नबूवत फरमाया था, और हदीस पाक में है कि जो बंदा 40 साल तक इसको फजूर के काम करता रहता है तो शैतान उसके चेहरे पर आकर हाथ फेरता है और उसे कह देता है कि अब तुम मेरे पक्के मुरीद हो। अल्लाह अकबर। आज साइंस कह रही है कि सोच पुख्ता हो जाती है। नबी इस्लाम ने 1400 साल पहले बता दिया कि इस उम्र तक जिसकी सोच में नेकी ना आई फिर उसके बाद नेक बनना उसके चांसेस कम हो जाते हैं। तो ये है नौजवान की नौजवानी की मुख्तलिफ मराहिल। इसमें चंद बातें और भी जहन में रख लीजिए कि जब बच्चा बालिग होता है तो जिस्म के मुख्तलिफ हिस्सों पे उसके बाल उग जाते हैं, मसलन चेहरे पे दाढ़ी के बाल उग आते हैं, इसी तरह बगल के अंदर बाल, हाथ बाजुओं पे बाल, रान पे बाल और जेरे नाक बाल। ये बालों का उगना बलूगत का हिस्सा है। बच्चे के जिस्म में कंधे चौड़े हो जाते हैं, आज़ा मजबूत हो जाते हैं, बच्चे का वजन बढ़ता है, यानी इस एज में बलूगत की एज में बच्चा वेट गेन करता है। फिर उसके जिस्म से एक खास किस्म की महक आती है। ये महक हर बंदे के जिस्म से आती है, इसका ताल्लुक बंदे के जिस्म के साथ है। ये जवानी की एक यानी एक चीज है। आवाज में भारीपन आ जाता है और चेहरे पर पिंपल ये निकलने शुरू हो जाते हैं, दाने निकलने शुरू हो जाते हैं। बंदे के जहन में मोहब्बत के ख्यालात की भरमार होती है। अगर इस विंडो को अल्लाह की तरफ फेर दिया जाए तो वो अल्लाह का आशिक बन जाता है, और अगर उसको दुनिया की तरफ फेर दिया जाए तो बच्चा इस उम्र में लड़कियों का आशिक बन जाता है, अपोजिट सेक्स की तरफ उसकी दिलचस्पी बढ़ जाती है। ये बच्चे के अंदर जिस्मानी अलामात थी फिजिकल, अब उसमें इमोशनल भी अलामात होती हैं। जब बच्चा बलूगत की उम्र को पहुंचता है तो उसमें गुस्सा बढ़ जाता है कुछ वक्त के लिए, कभी वो मूड स्विंग्स उसको पेश आते हैं और वो बच्चा लेस टॉकेटिव हो जाता है माँ बाप से। वो चाहता है कि उसको कोई रहबर मिले जिसके सामने वो सीना खोले। फिर वो ऑपोजिट सेक्स में इंटरेस्टेड होता है तो लड़कियों के साथ फ्लर्ट करना उसकी आदत बन जाती है। ये लड़के की बलूगत के मुख्तलिफ आसार हैं। लड़कियों में बलूगत की उम्र के आसार 10 से 11 साल से शुरू होते हैं, लेकिन 15 से 16 साल की उम्र में जाकर मुकम्मल होते हैं। मुकम्मल होने की दलील ये कि उनको महाना अय्याम शुरू हो जाते हैं और खून जारी होने की शक्ल में वो बच्ची बालिगा हो जाती है। ये खून जारी होने का सिलसिला हर औरत का मुख्तलिफ है, 5 दिन से लेकर 10 दिन तक की ये ड्यूरेशन है। इस पर लड़की पर गुसल फर्ज हो जाता है, नमाज तिलावत उस पर फर्ज हो जाती है, मगर इन दिनों में वो नमाज तिलावत नहीं कर सकती, उसको शरीयत ने मना फरमा दिया है। बच्ची के लिए ये जो जवानी की उम्र के आसार हैं वो भी कुछ इसी तरह के हैं। सीने पर ब्रेस्ट का साइज बढ़ जाता है, जिस्म के मुख्तलिफ हिस्सों पर बाल आ जाते हैं, जैसे बगल में आना या जेर नाफ बाल आ जाना। फिर बच्ची का जिस्म वो कर्वियर बन जाता है, उसकी हिप्स चौड़ी हो जाती हैं, जिस्म में कर्व सा आ जाता है, तबीयत के अंदर मूडीनेस के आसार जाहिर होते हैं, फिर पिंपल वगैरह चेहरे पे जाहिर होते हैं। लड़की की कुव्वत इरादी मुतासिर होती है, उसके ऑब्जेक्टिव बदल जाते हैं जवानी के आते ही। चुनाचे एक बच्ची 4th ग्रेड में थी, यानी 9 साल में, तो उससे क्लास में पूछा गया कि तुम क्या बनना चाहती हो, तो उसने जवाब में लिखा कि वाना बिकम ए डॉक्टर। वही बच्ची जब 7th ग्रेड में पहुंची, यानी 12 साल की उम्र, तो उससे पूछा गया क्या बनना चाहती हो, तो उसने कहा कि वाना बिकम ए पीएस, यानी मैं किसी डायरेक्टर की पीएस पर्सनल सेक्रेटरी बनना चाहती हूं। यानी वो जो कुव्वत इरादी थी डॉक्टर की बजाय अब पीएस पे लेकर आ गई। फिर उसी बच्ची से 10वें ग्रेड में पूछा गया, जब उम्र 15 साल थी, कि तुम क्या बनना चाहती हो, उसने जवाब में लिखा कि वाना बिकम साइज 2। इसका मतलब ये कि जवानी के होते ही बच्ची की सोच ही बदल जाती है। अब उसने जिंदगी में और कुछ नहीं बनना, उसने महबूबा बनना है। ये फितरत है उसकी। इमोशनल निशानियां ये होती हैं कि बच्ची में भी गुस्सा बढ़ जाता है, मगर बच्ची में सैडनेस भी बढ़ जाती है, बच्ची के अंदर मूड स्विंग की आदत आ जाती है। उसको ये जो इंक्रीज रिस्पॉन्सिबिलिटी है इसके ऊपर बहुत कंसर्न होता है कि पहले मैं बच्ची थी और अब जो है मेरे ऊपर जिम्मेदारियां आ गईं। ताहम ये तो नेक बच्ची है जो जिम्मेदारी महसूस करती है। जो कुफर के माहौल में प्रवेश पाने वाली बच्चियां हैं वो फिर 16 साल की उम्र में स्वीट 16 मनाती हैं और उसके बाद उनकी जिंदगी आजादी की जिंदगी हो जाती है। جوانی کا سلسلہ دماغ کے ہارمون کی وجہ سے ہے، کئی مرتبہ یہ جوانی وقت سے پہلے بھی آ جاتی ہے۔ چنانچہ امریکہ میں 15% لڑکیاں 7 سال کی عمر میں بالغہ ہو جاتی ہیں، یعنی 15% لڑکیاں 7 ایئر کی ایج میں بالغہ ہو جاتی ہے۔ اس کی وجوہات ہوتی ہیں، روغنی غذائیں کھانا بھی وجہ ہے، ورزش نہ کرنا بھی وجہ ہے، وراثت انہیریٹنس یعنی ماں باپ کی طرف سے جینیٹیکلی بھی بعض بچیاں جلدی جوان ہو جاتی ہیں، پھر جو کیمیکل استعمال کیے جاتے ہیں پیسٹیسائڈ کیمیکل یا دوسرے، یہ بھی جلدی بچے کو بالغ کر دیتے ہیں۔ خوشبوؤں میں ایسے کیمیکل استعمال ہوتے ہیں کہ جو خوشبوئیں بچوں کو شہوانی خیالات سکھاتی ہیں اور ان شہوانی خیالات کی وجہ سے جلدی بالغ ہو جاتی ہیں۔ پھر میڈیا میں اگر وہ بچیاں فلمیں دیکھتی ہیں، ڈرامے دیکھتی ہیں اور اپنے ذہن میں جوانی کے کاموں کا تصور رکھتی ہیں تو اس سے بھی بچیاں جلدی جوان ہو جاتی ہیں۔ بلوغت میں جو جلدی ہوتی ہے اس کے بھی ایفیکٹ ہوتے ہیں، چنانچہ بچوں کے اندر ایٹنگ ڈس آرڈر آ جاتا ہے، احساس کمتری، بیہیویئرل پرابلم آ جاتے ہیں، اور کئی بچیوں میں تو بریسٹ کینسر وغیرہ کی بنیاد پڑ جاتی ہے۔ اس کی وجہ یہ ہوتی ہے کہ ایسٹروجن سے ان کا جلدی واسطہ پڑ جاتا ہے۔ تو بچے اور بچی کی بلوغت کا یہ معاملہ ہر نوجوان کو پیش آتا ہے۔ چند باتیں جو جدید ریسرچ نے بتائیں وہ بھی سن لیجئے کہ اس عمر میں، اس کو کہتے ہیں ایڈولسنس عمر، جس کو ٹین ایج کہتے ہیں، یعنی 13 سے لے کے 19 تک، یہ جو 12 سے لے کے 20 تک کی عمر ہے، اس میں ماں باپ کو چند کام کرنے چاہیے۔ پہلی بات کہ ان کو بکس پڑھنی چاہیے، ماں باپ کو جوانوں سے کیسے ڈیل کرتے ہیں تاکہ جوانوں سے وہ ڈیل کر سکیں۔ بیبی کو ڈیل کرنا الگ ٹاپک ہے، ایڈولسنس کی عمر والوں کو ڈیل کرنا ایک الگ ٹاپک ہے، یہ چیپٹر ہی الگ ہے۔ تو ماں باپ کو اس پر کتابیں پڑھنی چاہیے۔ پھر یہ کہ ٹاک ٹو یور چائلڈ ارلی انف، اس عمر میں آنے سے پہلے، 1-2 سال پہلے، بچے کو جوانی کے بارے میں تفصیل بتا دینی چاہیے۔ بیٹی ہے تو ماں تفصیل بتا دے، بیٹا ہے تو باپ تفصیل بتا دے۔ کئی ماں باپ یہ غلطی کرتے ہیں کہ بچے جوان ہو جاتے ہیں اور وہ ان کے سامنے کوئی بات ہی نہیں کرتے، تو بچے کنفیوزڈ ہوتے ہیں، پھر وہ باہر شیئر کر کے ان سے پوچھتے ہیں کہ مجھے کیا کرنا ہے، اور یہ بچے کی شخصیت کو خراب کرنے والی بات ہوتی ہے۔ پھر اس عمر میں ماں باپ کو بچوں کے ساتھ دھمکی آور لہجہ اختیار نہیں کرنا چاہیے، ماں باپ کو چاہیے کہ وہ خود سوچیں اپنے آپ کو کہ جب میں اس عمر میں تھی میرا کیا رسپانس تھا۔ اس سے پھر تحمل مزاجی سے انسان ان کے کام کو برداشت کر لیتا ہے۔ بڑے بڑے کام ہیں ان سے روکیں، ڈرگز ہیں، الکوہل ہے اور اس قسم کے بدکاری کے اور کام ہیں۔ چھوٹی موٹی چیزیں کہ وہ کھیل میں یہ پسند کر رہی ہے، فلاں میں یہ پسند کر رہی ہے، تو کچھ چیزوں کو اگنور بھی کرنا پڑتا ہے۔ ایک ہے کہ اس عمر میں بچے یا بچی کو غصہ بھی جلدی آ جاتا ہے، اس کو کہتے ہیں برین آف اینگری ٹین، کہ ایک ناراض ٹین کا دماغ، اللہ اکبر۔ اس عمر میں بچہ اگرچہ ایڈلٹ ہوتا ہے مگر امیچور ہوتا ہے، وہ میچور نہیں ہوتا۔ تو باڈی ایڈلٹ ہو گئی، دماغ امیچور ہے، اس بچے کو بہت گائیڈنس کی ضرورت ہے۔ اب وہ جو اینگری ٹین ہے، کچھ کام کرنے چاہیے कुछ काम नहीं करने चाहिए। माँ बाप को व्हाट टू डू, उन पर येल न करें, उनको कर्स न करें, उनको नाम न दें, उनको थ्रेटन न करें और उनको फिजिकली अब्यूज न करें और उनके साथ बैटल की कंडीशन पैदा न करें। ये चंद चीजें हैं जो माँ बाप को अवॉइड करनी चाहिए। व्हाट टू डू, करना क्या चाहिए? एक तो ये कि अपने यानी गुफ्तगू का अंदाज वो और ज्यादा मोहब्बत वाला बना देना चाहिए, हमदर्दाना होना चाहिए। फिर काम डाउन अपने आप को भी करना चाहिए, अपने गुस्से पे भी काबू पाना चाहिए। बच्चा तो गलती कर लिया, अब वो जो डू कर चुका वो अंडू तो नहीं हो सकती। माँ बाप का गुस्सा और ज्यादा काम को बिगाड़ेगा, तो माँ बाप अपने गुस्से पे काबू पाए और बच्चे को जब वो अच्छे मूड में हो उसके बुरे कंसिक्वेंसेस समझाएं अच्छे अंदाज से, ताकि वो बच्चा जो है वो नेकी की तरफ आए। फिर उस बच्चे से उसके प्रॉब्लम्स के बारे में अक्सर बात करें, माँ बेटी से ज्यादा बातचीत करे, टाइम बढ़ा दे, बाप बेटे से बातचीत का टाइम बढ़ा दे, तब बच्चा जो एंग्री टीन है वो स्टेबल हो जाता है। एक बात यह है कि जब बच्चा इस उम्र में आने लगे उससे पहले सेट एक्सपेक्टेशन, बच्चे को बता दो कि तुम्हारा गोल और लाइफ ये है। बच्ची को पता हो कि मुझे नेक बनना है, आलिमा बनना है, बचपन से पता हो। बच्चे को पता हो कि मुझे स्कूल में पढ़ना है तो इंजीनियर डॉक्टर बनना है। ताहम इस उम्र में दाखिल होने से पहले माँ बाप एक्सपेक्टेशन बता दें ताकि बच्चे अपने गोल ऑफ लाइफ को अच्छी तरह समझ सकें। फिर इस उम्र में बच्चे के कुछ वार्निंग साइंस होते हैं जिससे पता चलता है कि ये बच्चा बिगड़ रहा है। पहला साइन, वरी व्हेन टू कम्स इन, TOO2। क्या मतलब? टू मूडी, टू स्टबर्न, टू मच बिहेवियरल प्रॉब्लम, यानी टू मच एब्सेंस इन स्कूल। तो ये जो टू है ना, ये बताता है कि बच्चा इज डूइंग समथिंग रॉन्ग। फिर बच्चे के अंदर या तो वेट यकदम गेन करता है या लूज करता है, ये भी एक निशानी होती है कि इसकी हरकतें किस तरह की हैं। फिर बच्चे को स्लीप प्रॉब्लम होती है, रात को सो नहीं सकता। जो जवान बच्चा एडोलसेंस की उम्र में रात को न सो सके तो ये इंडिकेशन है कि इस बच्चे का कोई ना कोई मसला है। फिर रैपिड चेंजेस इन पर्सनैलिटी, बच्चे की पर्सनैलिटी में जल्दी तब्दीलियां आ जाती हैं। फिर सडन चेंजेस इन फ्रेंड, ये जो दोस्त में जल्दी जल्दी तब्दीलियां हैं, आज ये दोस्त था, कल वो दोस्त है, परसों तीसरा दोस्त है, तो ये चीज बताती है कि समथिंग इज सीरियसली रॉन्ग समवेयर। स्किपिंग स्कूल कंटिन्यूअली, ये बच्चा अपने स्कूल में कई मौकों पर गैर हाजिर रहता है। फिर इसके ग्रेड्स कम हो जाते हैं। और एक निशानी ये कि ये बच्चा टोबैको या ड्रग्स वगैरह के अंदर इन्वॉल्व होता है, तो सिगरेट पीना, ड्रग्स में आना, ये भी इसकी निशानी होती है। और एक और निशानी कि ये बच्चा बात में, मजाक में खुदकुशी का तज़करा करता है। जो बच्चा मजाक में और बात में, लतीफों में खुदकुशी का तज़करा करेगा, इसका मतलब कि ये ज़मीर का कैदी है, ये ऐसे काम करता है जिस पर इसका ज़मीर इसको मलामत करता है। इसलिए ये माँ बाप के सामने कभी कभी अंदर की छुपी हुई कैफियत का इजहार कर देता है। बच्चे में इसमें کئی مرتبہ سیکشولی بیماریاں آ جاتی ہیں. ماں کو ان پر نظر رکھنی پڑتی ہے. عام طور پر جو جنسی گندی حرکتیں ہیں وہ بیڈ اینڈ باتھ ان دو جگہوں پر زیادہ ہوتی ہیں. تو بچہ جب نہانے جائے ٹائم لیمٹ کریں, تم نے 5 منٹ کے اندر باہر نکلنا ہے. اگر بچہ اندر آدھا گھنٹہ باتھروم میں بیٹھا رہے گا تو یقیناً وہ جنسی غلط حرکتوں میں مبتلا ہوگا. اسی طرح اگر لیٹے رہنے کی عادت ہے بیڈ کے اوپر, لڑکی ہے بیڈ سے نہیں اٹھتی, لڑکا ہے بیڈ سے نہیں اٹھتا, تو یہ بھی علامت ہے. تو بیڈ اینڈ باتھ یہ دونوں چیزوں پر ماں باپ کو اس طرح ایگل آئی رکھنی چاہیے کہ پتہ ہو کہ بچہ اٹھا ہے, فوراً بستر سے باہر آ گیا ہے. بچوں کو یہ سمجھایا جائے کہ جب تمہاری آنکھ کھلتی ہے تو آنکھ کھلنے کے بعد تم بستر پہ لیٹے نہیں رہ سکتے. تم سونے کے لیے اس وقت جاؤ بیڈ پر جب تمہاری آنکھ میں اتنی نیند ہو کہ تمہیں پتہ ہی نہ چلے کہ تم نے سر پہرے رکھا تھا یا تمہیں نیند پہلے آئی تھی. جوان بچے کا بستر پر ویسے ہی لیٹے رہنا اس کو جنسی بیماریوں میں مبتلا کر دیتی ہے. اس کو مانیٹر کریں کہ وٹ کڈز ریڈ اینڈ سی, بچے کیا پڑھتے ہیں اور سکرین پہ کیا دیکھتے ہیں, اس پر نظر رکھیں. جب ایڈولسنس کی عمر گزر جاتی ہے تو پھر اس کے بعد بچے کے اندر احساس ذمہ داری زیادہ آ جاتا ہے. اب اگلا ٹاپک کہ بچہ جوان ہو گیا, اس میں اس کو پاک دامنی کیسے سکھائی جائے تاکہ اس کی جوانی بے داغ رہے. کوئی نہ کوئی اس کا استاد ایسے ہو جو اس بچے کو سورہ یوسف پڑھ کے اس کا ترجمہ, اس کے نکات, اس کے معارف وہ سکھائے اور بتائے کہ جو پاک دامن ہوتا ہے اس کے ساتھ اللہ کی محبت ہوتی ہے. یوسف علیہ السلام کو زنا کی دعوت دی گئی تھی مگر یوسف علیہ السلام نے اللہ کا خوف دل میں بٹھایا اور اس گناہ سے بچ گئے. نتیجہ کیا ہوا کہ اللہ رب العزت نے ان کو دنیا میں بھی عزتیں دیں اور ان کو کامیاب فرما دیا. لہذا دنیا میں اللہ کی رحمت کا سایہ ہوتا ہے پرہیزگار پر اور آخرت میں اس کو عرش کا سایہ نصیب ہوتا ہے. حدیث پاک میں ہے کہ جس نوجوان بچے کو کوئی عورت اپنی طرف بلائے, ذات منصب و جمال, خوبصورت بھی ہو, اچھی فیملی کی ہو, اور وہ کہہ دے کہ انی اخاف اللہ, میں اللہ سے ڈرتا ہوں, اللہ اس کو قیامت کے دن عرش کا سایہ عطا فرمائیں گے, تو پاک دامنی کی زندگی گزارنے والا نوجوان دنیا میں اللہ کی رحمت کے سائے میں ہوتا ہے, آخرت میں اللہ کے عرش کے سائے میں ہوگا. ایسا نوجوان دنیا میں عزتوں کے تخت پہ بٹھایا جاتا ہے اور آخرت میں اللہ اسے نور کے منبر پر بٹھائیں گے. تو یہ باتیں اس کو سمجھانی چاہیے تاکہ بچے کو پتہ ہو کہ نیک بندے کے ساتھ اللہ کی محبت کیسی ہوتی ہے. جوانی کا یہ وہ زمانہ ہے کہ جس میں انسان نیکی کی لائن پر ہو تو وہ بہت کچھ دنیا میں کر سکتا ہے. آپ ذرا واقعات پہ غور کریں, جو کچھ دنیا میں ہوا اس کے پیچھے آپ کو جوان نظر آئیں گے. ابراہیم علیہ السلام نے جب بتوں کو توڑا تھا, قرآن کہتا ہے کہ وہ اس وقت جوان تھے, انا سمعنا فتین یذکرہم یقال لہ ابراہیم. اصحاب کہف کے بارے میں دیکھیے, وہ اللہ کے مقبول بندے تھے, ان کے بارے میں فرمایا انہم فتیتن آمنوا بربہم وزدناہم ہدا, وہ بھی نوجوان تھے. پھر رسول اللہ صلی اللہ علیہ وسلم کی زندگی پر نظر ڈالیے, جب آپ نے نبوت کا اظہار فرمایا آپ کی عمر مبارک 40 سال تھی, ابوبکر صدیق لانو کی عمر 38 سال تھی, عمر لانو کی عمر اور کچھ کم تھی, علی رضی اللہ عنہ تو ویسے ہی اس وقت جو ہے وہ بہت ینگ تھے. تو سب صحابہ ابتدا میں ینگ لوگ تھے جن سے اللہ نے دنیا میں ہدایت کا انقلاب برپا کر دیا. اور اگر بعد میں دیکھنا ہے تو وہ لوگ جو ینگ تھے اور نیکی کی لائن پر آ گئے وہی دنیا میں ایکسل کر گئے. عبداللہ ابن عباس لانو، عبداللہ ابن مسعود لانو، عبداللہ ابن عمر لانو، یہ تینوں نوجوان بچے تھے جو نبی علیہ السلام کی خدمت کرتے تھے، نبی علیہ السلام ان کے لیے دعائیں کرتے تھے. ایک امام الفقہا بنے، ایک امام المحدثین بنے، اور ایک ان میں سے امام المفسرین بنے. یہی جوانی کی عمر ہوتی ہے، نیکی پہ انسان آ جائے تو وہ نیکی کی بلندیوں کو چھو لیتا ہے. اور بعد کی تاریخ دیکھ لیجئے، دنیا میں جتنے بڑے بڑے نمایاں قسم کے لوگ آئے اور انہوں نے اسلام کی خدمت کی، یہ سب نوجوان تھے. عمر بن عبدالعزیز جوانی کی عمر میں بدلے. محمد بن قاسم کی زندگی کو دیکھو، 17 سال کی عمر ہے اور وہ کہاں سے چلا اور کہاں تک اس نے اسلام کو پھیلایا. حالانکہ اتنا ہی تھا کہ ایک کافر بادشاہ نے ایک مسلمان عورت کو پکڑ لیا تھا اور اس نے کہا تھا کہ کون ہے جو میری عزت کو بچائے. محمد بن قاسم 17 سال کا ہے، اس کو کہا گیا، حجاج نے کہا کہ تم جاؤ اور اس عورت کو آزاد کرواؤ. محمد بن قاسم نے اپنی فوج خود تیار کی اور چلا. کہتے ہیں کہ اس کے اوپر اتنا غلبہ تھا اس بات کا کہ بیٹھے بیٹھے چونک پڑتا تھا اور کہتا تھا، اے میری بہن میں حاضر ہوں، اے میری بہن میں حاضر ہوں. یہ بھی نوجوان ہیں، 17 سال کی عمر ہے، مگر ایک مسلمان خاتون کی عزت بچانے کے لیے یہ اللہ کے نام پر چل پڑا. اور دیکھو اس نے کہاں سے لے کے کہاں تک اسلام کا جھنڈا بلند کیا. اسی طرح سلطان محمد بن فاتح کی زندگی کو دیکھ لیجئے. نبی علیہ السلام نے فرمایا تھا، جو کچھ دنیا کو فتح کرے گا، نعم الامیر، کتنا اچھا وہ امیر ہوگا، اور نعم الجیش، کتنا اچھا وہ لشکر ہوگا. اللہ نے یہ سعادت کسی بوڑھے کو نہ دی، ایک نوجوان تھا جس نے محبوب کی اس بات کو پورا کر دکھایا اور نعم الامیر بننے کی سعادت حاصل کر لی. علم کی لائن پہ آ کر دیکھیے، امام شافعی رحمت اللہ علیہ جب امام شافعی بنے، عمر ان کی 13-14 سال کے قریب تھی. جس وقت وہ مسند درس پر بیٹھ کر درس دیا کرتے تھے، امام احمد بن حنبل کی زندگی پڑھ کے دیکھ لیجئے کہ بالکل ابتدائے جوانی میں وہ امام احمد بن حنبل بن گئے تھے. یہ جوانی ہی ہے جس میں انسان اپنے آپ کو اللہ کا مقرب بناتا ہے اور دین کی خدمت کرنے والے لوگوں کی صف میں شامل ہو جاتا ہے. کل کے بیان میں حضرت فرما رہے تھے کہ علماء دیوبند کی تاریخ کو دیکھ لیجئے. حضرت مولانا قاسم نانوتوی رحمت اللہ علیہ نے جب دارالعلوم کی بنیاد رکھی تو ان کی عمر 35 سال ہی کے قریب تھی. حضرت گنگوہی رحمت اللہ علیہ کی عمر کوئی 38 سال کے قریب تھی. میاں جی عابد، ان کی عمر اس سے بھی کچھ کم تھی. تو یہ نوجوان لوگ ہی تھے جنہوں نے دین کی محبت میں، دین کی ہمدردی میں، اخلاص میں ایک قدم بڑھایا. اللہ نے وہ قبولیت بخشی کہ آج وہ ادارہ پوری دنیا کے اندر ہدایت کو پھیلانے کا مرکز بن چکا ہے. تو جوانی ہی کی یہ عمر ہوتی ہے کہ جس میں انسان اللہ کے دین کا بھی جو ہے وہ خادم بنتا ہے. اور اس عمر میں اللہ کی محبت اگر اس کے دل میں آ جائے تو پھر وہ اپنا جان مال سب دین پر لگانے کے لیے تیار ہو جاتا ہے. علامہ اقبال نے جنگ یرموک میں ایک نوجوان کا عجیب قصہ شعروں میں لکھا ہے. فرماتے ہیں، صف بستہ تھے عرب کے جوانان تیغ بند، تھی منتظر حنا کی عروس زمین شام. ایک نوجوان صورت سیما مضطرب، آ کر ہوا امیر عساکر سے ہم کلام. اے بو عبیدہ رخصت پیکار دے مجھے، لبریز ہو گیا ہے میرے صبر و سکوں کا جام، بیتاب ہو رہا ہوں فراق رسول میں. یہ ایک نوجوان ہے جو اللہ کے حبیب صلی اللہ علیہ وسلم کی محبت میں اس قدر جو ہے وہ درد محسوس کر رہا ہے. بیتاب ہو رہا ہوں فراق رسول میں، ایک دم کی زندگی بھی محبت میں ہے حرام. جاتا ہوں میں حضور رسالت پناہ میں، لے جاؤں گا خوشی سے اگر ہو کوئی پیام. یہ ذوق و شوق دیکھ کر پرنم ہوئی وہ آنکھ، جس کی نگاہ تھی صفت تیغ بے نیام، بولا امیر فوج وہ نوجوان ہے تو، پیروں پہ تیرے عشق کا واجب ہے احترام، پوری کرے خدائے محمد تیری مراد، کتنا بلند تیری محبت کا ہے مقام، پہنچے جو بارگاہ رسول امی میں تو، کرنا یہ عرض میری طرف سے فصل سلام، ہم پر کرم کیا ہے خدائے غیور نے، پورے ہوئے جو وعدے کیے تھے حضور نے۔ ایک نوجوان تھے جو اپنی زندگی دین کی خاطر اس طرح قربان کرتے تھے، یہ وہ تھے کہ جن کو شروع سے اچھی گائیڈنس ملی، ماں باپ بھی نیک ملے، اساتذہ بھی ملے، اور انہوں نے جو محبت کی ونڈو کھلتی تھی اس میں اللہ کو محبوب حقیقی بنا دیا، ان کی صلاحیتیں دین کے اوپر لگ گئیں۔ ایک آج کا زمانہ ہے کہ جب وہ محبت کی ونڈو کھلتی ہے تو ماں باپ اس کو دین سے ایک طرف کر کے اور اس کو دنیا کی طرف لگا دیتے ہیں، چنانچہ بچہ شیطان کا نمائندہ بن کر پوری زندگی گزارتا پھرتا ہے۔ یہ نوجوان بچوں کے بارے میں بات تھی، اب ذرا اگلی بات سن لیجئے جو اس سے بھی زیادہ نازک ہے، کہ بچی پر جب بلوغت کا وقت آتا ہے تو بچی کو بے داغ جوانی گزارنے کے لیے ماں باپ کو کیا جتن کاٹنے پڑتے ہیں۔ سب سے پہلی بات ذہن میں رکھیے گا بچی کے بارے میں، کہ جب بچی ماں باپ کے ساتھ ہو زیادہ محفوظ ہوتی ہے بنسبت اکیلے پن کے، اکیلے میں وہ ٹریپ ہو سکتی ہے، ماں باپ کے ساتھ ہوگی تو وہ محفوظ ہوگی۔ لہذا ماں کوشش کرے کہ فرشتے کی طرح اپنی بیٹی کے ہر وقت ساتھ رہے تاکہ بیٹی محفوظ رہے۔ دوسری بات، بچی پردے میں ہوگی تو زیادہ محفوظ رہے گی، پردے کے بغیر ہوگی تو پھر غیر محفوظ ہوگی، تو بچی اپنے وقت پہ پردہ بھی کر لے۔ تیسری بات، کہ بچی گھر میں ہوگی تو زیادہ محفوظ ہوگی، گھر سے باہر نکلے گی تو غیر محفوظ ہوگی۔ ان تین باتوں کا خیال رکھنا یہ ماں باپ کے لیے ضروری ہے۔ چند اور باتیں جو تجربے کی وجہ سے لکھی جاتی ہیں، مگر ممکن ہے کہ بعض ماؤں کو تجربہ اس سے بھی زیادہ ہو اور ان کے ذہن میں اور بھی نکات آئیں، تو جو اچھے نکات ہوں ان کو خود ہی اپنا لیجئے۔ مثال کے طور پر بچی کو کہا جائے کہ مرر کے سامنے زیادہ وقت نہیں گزارنا، کیونکہ اس کو کنوارے پن میں آئینے کی ہرگز ضرورت نہیں ہے۔ اگر آپ دیکھیں کہ بچی 10 منٹ شیشے کے سامنے کھڑی ہے تو یہ اس کی ذہنی کیفیت کا اظہار ہے۔ اسی طرح بچی کو بتائیں کہ ٹی وی اور انٹرنیٹ اور فیس بک اور چیٹ روم، اس سے وہ ایک طرف رہے۔ اس کو کہتے ہیں آن لائن سیفٹی۔ آن لائن سیفٹی بچی کو سکھانی چاہیے۔ آج کل تو بعض مرد لڑکی بن کر چیٹنگ شروع کرتے ہیں اور جب دوسری لڑکی کے سارے انفارمیشن اگلوا لیتے ہیں تب اس کو بلیک میل کرتے ہیں کہ میں تو مرد ہوں، تم ملو گی تو تب، ورنہ تم نے جو یہ فوٹو بھیجا تھا میں اس کو یوٹیوب پہ دے دوں گا۔ اور کتنی بچیاں ہیں جو اس کی وجہ سے غیر مردوں کی وکٹم بن جاتی ہیں۔ بچیوں کو یہ بات سکھانی چاہیے کہ آپ ای میل بھیج رہی ہیں، دوسرے بندے کو آپ کا ایڈریس معلوم ہو گیا، آپ فوٹو بھیج رہی ہیں، ایسے پروگرام ہیں کمپیوٹر کے کہ جہاں سے فوٹو آیا وہ ایڈریس مل جاتا ہے، اور یہ ایڈریس کس بندے کا ہے، حتیٰ کہ ان کے گھر کا ایڈریس بھی ڈھونڈ لیا جاتا ہے۔ تو جو بچی کسی کو بھی اپنا فوٹو ایک مرتبہ بھیج بیٹھی، اس نے اپنے گھر کا ایڈریس بھی اس بندے کو بتا دیا، جان بھی خطرے میں، عزت آبرو بھی خطرے میں۔ تو آن لائن سیفٹی کے بارے میں آج ماں اپنی بیٹی کو کچھ بھی نہیں بتاتی، بچی غلطی کر لیتی ہے اور پھر اس کے نتائج ماں باپ کو بھی بھگتنا پڑتے ہیں۔ مخلوط محفلوں میں بچی کو لے جائیں تو اس کا بہت زیادہ خطرہ ہے۔ شروع سے کوشش کریں کہ بچی پردے میں ہو اور غیر لڑکوں اور مردوں سے اس کا انٹر ایکشن نہ ہو. اگر مخلوط محفلوں میں جائے گی تو یہ بچی نہیں بچ پائے گی. لڑکا لڑکی اس طرح ایک دوسرے سے کنٹیکٹ کر لیتے ہیں کہ میانے عاشق و معشوق رمزیز کرامن کاتبین راہم خبر نیز، ایک دوسرے کو میسج پاس کر جاتے ہیں، فرشتوں کو بھی اس کا پتہ نہیں چلتا، ماں باپ کو تو کیا پتہ چلنا ہوتا ہے. کنواری لڑکی کنوارے پن میں ڈرائیونگ نہ کرے تو وہ سب سے زیادہ بیسٹ ہے. ضرورت ہے باپ لے کے جائے، ضرورت ہے تو ماں لے کے جائے، جو بھی انتظام کریں، اکیلی بچی کی ڈرائیونگ سب سے زیادہ خطرے کی بات ہے. پھر بچی کو یہ سمجھایا جائے کہ نو ٹرسٹ آن میلز، یہ بچی کے ذہن میں پہلے سے ڈال دیں. مرد فطرتاً اپرچونسٹ ہوتے ہیں، جہاں ان کو موقع ملتا ہے وہ ضرور سیکشل ایڈوانسمنٹ کرتے ہیں. کوئی نہیں کرے گا تو وہ کوئی بنا ہوا بندہ ہوگا. ادروائز مور دین 99.9% جہاں موقع ہوگا وہ ضرور سیکشل ایڈوانسمنٹ کرے گا. لہذا میل پر ٹرسٹ ہی نہیں کرنا چاہیے، چاہے وہ سگا بھائی کیوں نہ ہو. ایک بچی کو یہ بات بھی سمجھائیں کہ اگر بچہ ہے اور کسی مرد کو پکڑانا ہے تو ڈائریکٹ ہاتھوں سے ہاتھ میں مت پکڑائے، بچے کو لٹا دیا جائے، دوسرے مرد نے اٹھانے تو وہ اٹھا لے، نہ اس کے ہاتھ سے خود پکڑے نہ اس کو ہاتھ میں پکڑائے. یہ بچے کا پکڑانا ہی مرد کے لیے سیکشول ایڈوانسمنٹ کا ذریعہ بن جاتا ہے. کبھی وہ بریسٹ پہ ہاتھ لگا دیتا ہے، کبھی ہاتھوں کو دبا دیتا ہے، اپنا میسج وہ دے دیتا ہے. بچی کو بتائیں کہ کنوارے پن میں بال کھلے رکھنا ایک بری عادت ہے، اس کو کور کریں. کیا ضرورت ہے دکھانے کی کہ میرے بال لمبے ہیں، میرے بال کرلی ہیں، میرے بال بڑے شائننگ ہیں؟ یہ چیز چھپنی چاہیے. بیوٹی کی چیز کا چھپے رہنا کنوارے پن میں وہ سب سے زیادہ بیسٹ ہوتا ہے. آپ سوچیں، آپ کے پاس اگر کوئی پیسے ہیں تو آپ ہتھیلی پہ لے کے تو سب کو نہیں دکھاتی پڑتی، پتہ ہے کہ لوگ جھپٹ سکتے ہیں، کھینچ سکتے ہیں. اپنی خوبصورتی کو چھپائیں، یہ خوبصورتی اللہ نے خامد کے لیے بنائی ہے. جب چھپائیں گی تو آپ کی عزت بچی رہے گی. اسی طرح کنوارے پن میں جو ڈنر ہے اس کی دعوت نامنظور. لکھ لیجئے کہ کنواری بچی کو کہیں بھی ڈنر پہ مت لے کے جائیں. شیطان آئے گا، میری سہیلی کی برتھ ڈے ہے، اس نے ڈنر کی دعوت کی ہے. یہ جو ڈنر ہے یہ کلر بن جاتا ہے. اس لیے کنواری بچی کی ڈنر کی دعوت مستقل بند کرنی چاہیے. ہاں، اگر اس کو سہیلیوں کے ساتھ کھانا کھانا ہے تو اس کے دو طریقے ہیں. پہلا اصول تو یہ کہ دعوت ہمیشہ اپنے گھر میں. ماں اس کو کہے تم اپنی سہیلیوں کو اپنے گھر میں بلاؤ، میں کھانا بناتی ہوں، تمہاری سہیلیاں تمہارے ساتھ گھر میں آ کے لنچ کریں. یعنی کنواری بچی کی دعوت فقط لنچ پہ ہونی چاہیے، اور وہ بھی اپنے گھر میں ہونی چاہیے. یہ سب سے زیادہ سیف ہوتا ہے. ایک بات، نو سلیپ اوور ان ریلیٹیوز ہاؤس. کنواری بچی کو خالہ کے گھر ایک دن سونے کے لیے بھیج دینا، اجازت دے دینا، چچا کے گھر، فلاں کے گھر، اس کو سٹاپ کر دینا چاہیے. میکسیمم بچیاں سلیپ اوور کے نام پر غیر لڑکوں کے ساتھ اپنے تعلقات جوڑتی ہیں، ان کے ہاتھ کھلونا بنتی ہیں. اسی طرح کنواری بچی کے لیے نو جم. اگر اس نے ورزش کرنی ہے تو گھر میں کرے. آپ اس کے لیے ٹریڈ مل گھر میں لا کے رکھیں. دوڑنا ہے، بھاگنا ہے، بیڈمنٹن کھیلنا ہے، ٹریڈ مل یوز کرنی ہے، رستہ کودنا ہے، گھر میں کودو. نو جم. جو بچیاں جم میں جاتی ہیں وہ جم کے بعد پھر بہت کچھ آگے بھی کرتی ہیں جن کے قصے چھپے ہوئے نہیں ہیں۔ اسی طرح شاپنگ ود موم، اصول بنا لیجئے، سہیلی کے ساتھ شاپنگ پہ جا رہی ہوں، ہرگز نہیں، یہ شاپنگ مال ان کے لیے ایک دوسرے کے ساتھ انوالومنٹ کا ذریعہ بن جاتا ہے۔ یاد رکھنا کہ لڑکی کمزور دل ہوتی ہے، اکیلی گناہ نہیں کر سکتی، اس کو کسی کی ضرورت ہوتی ہے، لہذا دو لڑکیاں مل کے مشورہ کر کے پھر آگے جو ہے قدم بڑھاتی ہیں، ایک دوسری کو ہیلپ کرتی ہے اس کے بوائے فرینڈ سے ملانے میں، دوسری پہلی کو ہیلپ کرتی ہے اس کے بوائے فرینڈ سے ملانے میں۔ تو اس لیے سہیلی کے ساتھ شاپنگ بالکل بند ہونی چاہیے۔ اگر بچی نے کہنا ہی ہے کہ جی میں تو اپنی سہیلی کے ساتھ شاپنگ کرنا چاہتی ہوں، تو موم کو ساتھ جانا چاہیے، گو ذرا 5 فٹ 10 فٹ پیچھے رہے مگر ساتھ ساتھ رہے، تاکہ بچیاں شاپنگ ہی کریں، دل کے سودے نہ کرائیں۔ بچیوں کو یہ بات شروع سے سمجھانی چاہیے کہ آنٹیز کی محفل میں مت بیٹھیں، یہ بھی چیز بہت نقصان دہ ہے۔ آنٹیاں جب بیٹھتی ہیں ان کے مذاق بھی اسی طرح کے ہوتے ہیں، وہ انفارمیشن بھی اسی طرح کی شیئر کرتی ہیں، جوان بچیاں ان کو سن کر ان میں سیکشول اٹیچمنٹ بڑھتی چلی جاتی ہے، لہذا جوان بچی آنٹیز کی محفل میں بیٹھ نہیں سکتی۔ چائے لائے واپس چلی جائے، پانی لائے واپس چلی جائے، شی مسٹ ناٹ بی الاؤڈ ٹو سٹ ان دی کمپنیز آف آنٹیز۔ بچی کو جوان ہونے پر پاکٹ منی دینی تو چاہیے، مگر پاکٹ منی اتنی ہو کہ ضرورت کے بقدر ہو، اتنی نہ ہو کہ وہ اس سے گفٹ خرید کے اپنے فرینڈ کو دے رہی ہو اور اس پیسے کو وہ کسی غلط استعمال میں لا رہی ہو۔ پھر گفٹ جو ہیں وہ ہمیشہ موم کے ذریعے سے دینے چاہیے۔ کوئی لڑکی کسی سہیلی کو گفٹ دینے کی اجازت نہیں ہونی چاہیے، اگر وہ دینا چاہتی ہے تو موم کے ذریعے سے دے، موم خود پہنچائے اس گفٹ کو پھر تو ہے ٹھیک، ورنہ گفٹ کی اجازت نہیں دینی چاہیے۔ بچی کو سینہ پرونا سکھانا اور اس قسم کی چیزیں، یہ تو پہلے بھی بتائی گئیں، البتہ یہ ہے کہ اس کو سمجھانا چاہیے کہ لڑکی کی پاک دامنی کتنی ضروری ہے اور اس پر بچی کو کتنا اجر ملتا ہے۔ کچھ سائنز ہیں جن سے پتہ چل جاتا ہے کہ بچی کن ہواؤں میں ہے، وہ بھی سن لیجئے۔ جو بچی انوالو ہوتی ہے وہ تنہائی پسند بن جاتی ہے، جو بچی انوالو ہوتی ہے وہ عام طور پر اپنے اچھے اچھے فوٹوز یا تو فون میں سیو کرتی ہے یا بنوا کے سیو کرتی ہے۔ فوٹوز کی عادت کا ہونا یا پسندیدگی کا ہونا یہ خطرے کی نشانی ہے۔ جو بچی انوالو ہوتی ہے وہ راتوں کو جاگتی ہے، نیند نہیں آتی، اور اس کا ایک آسان جو یعنی جو نشانی ہے کہ اس کی فجر کی نماز قضا ہوتی ہے۔ جس بچے کی فجر کی نماز قضا ہو، سمجھ لیں something is seriously wrong somewhere۔ پھر یہ بچی جو کہیں انوالو ہو جاتی ہے، یہ ڈیفینسو اور سینسیٹیو ہو جاتی ہے، ماں کو کہتی ہے آپ کیوں مجھ سے پوچھ رہی ہیں، کیا ضرورت ہے پوچھنے کی، یہ ڈیفینس کرنے لگ جاتی ہے اور ذرا سی بات پہ سینسیٹیو ہو جاتی ہے، موڈ بنا لیتی ہے۔ تو اس کا مطلب یہ کہ کچھ نہ کچھ اس کے اندر ہے جس کو چھپانا چاہتی ہے، لہذا ماں کے سامنے اپنے آپ کو اوپن اپ نہیں کر رہی۔ اس کی ایک نشانی اور بھی ہے، جو بچی انوالو ہوتی ہے اس میں عبادت کی دلچسپی ختم ہو جاتی ہے، نہ نماز پڑھنے کو دل کرتا ہے نہ تلاوت کو، بلکہ وہ اس کے لیے مصلے پہ آنا مصیبت ہو جاتا ہے۔ اور ایک علامت یہ کہ یہ بچی چاہتی ہے کہ تنہائی ہو اور میرے پاس انٹرنیٹ ہو، تنہائی اور انٹرنیٹ، یہ اس کی دلیل ہے कि कहीं ना कहीं इसका मामला है। जिस तरह डॉक्टर सिम्टम के जरिए से बीमारी को पहचान लेता है, माँ बेटी की इन निशानियों से उसकी जहनी कैफियत को पहचान लेती है। बच्ची को तालीम देनी चाहिए कि जो बच्ची दुनिया में पाक दामनी की जिंदगी गुजारती है, उसको अल्लाह ताला उसकी दुआएं इस तरह कबूल करते हैं जिस तरह के अल्लाह रब्बुल इज्जत वलायत कुबरा के मकाम के औलिया की दुआओं को कबूल करते हैं। मर्द की क़यामत के दिन जो बख्शिश होगी इबादत की वजह से, दीन की खिदमत की वजह से होगी, और औरत की जो मग़फ़िरत होगी वो क़यामत के दिन उसकी पाक दामनी की वजह से होगी। इसलिए तो फरमाया कि अगर कोई नेक औरत जिसने पाक दामनी की जिंदगी गुजारी इस हाल में मरी के खाविंद उससे खुश है, उसके लिए जन्नत के सब दरवाजे खोल दिए जाएंगे। एक बात जो बच्ची को बार बार समझानी चाहिए, जरा तवज्जो से सुनिए, कि मर्द का जिहाद दुश्मन के साथ होता है तलवार के जरिए से, औरत का जिहाद घर में होता है गैर महरम से अपनी इज्जत की हिफाजत करने के लिए। चुनाचे नबी अलैहिस्सलाम ने मर्दों से जिहाद करने पर बैत ली थी, नबी अलैहिस्सलाम ने औरतों से इज्जत और इस्मत की हिफाजत करने पर बैत ली थी। मुजाहिद का जिहाद घर से बाहर निकल के होता है, औरत का जिहाद घर में रहकर इज्जत की हिफाजत करने से होता है। मुजाहिद का जिहाद काफिर दुश्मन के साथ होता है, औरत का जिहाद गैर महरम मर्द से अपनी हिफाजत करने से होता है। दुश्मन मुजाहिद के ऊपर गोलियां बरसाता है, गैर महरम मर्द औरत पर मस्त निगाहों के तीर चलाता है। दुश्मन मुजाहिद के मुल्क पर कब्जा करना चाहता है, गैर महरम औरत के जिस्म पर इख्तियार हासिल करना चाहता है। दुश्मन मुजाहिद के मुल्की वसाइल से फायदा लेना चाहता है, गैर महरम औरत के जिस्म से लुत्फंदोज होना चाहता है। मुजाहिद दुश्मन को मुल्की सरहद से दूर रखता है, औरत गैर महरम को अपने आप से दूर रखती है। मुजाहिद दुश्मन को मुल्क के अंदर एक इंच घुसने की इजाजत नहीं देता, औरत गैर महरम को अपने जिस्म के साथ एक उंगली टच करने की इजाजत नहीं देती। मुजाहिद दुश्मन पर एतमाद नहीं करता, औरत गैर महरम पर एतमाद नहीं करती। मुजाहिद मोर्चे में रहकर दिफा करता है, औरत घर की चार दीवारी में रहकर इज्जत का दिफा करती है। मुजाहिद समझता है दुश्मन ने देख लिया तो जान का खतरा है, औरत समझती है गैर महरम ने देख लिया तो इज्जत आबरू का खतरा है। दुश्मन मुजाहिद के मुल्क को लूट लेता है, गैर महरम औरत की इज्जत और आबरू को लूट लेता है। मुजाहिद ने दुश्मन को दूर रखकर गाजी का दर्जा पाया, औरत ने गैर महरम को दूर रखकर अल्लाह के हां मुजाहिदा का लकब पाया। मुजाहिद दुश्मन से छुप के काम करता है, औरत गैर महरम से छुप कर अपना काम करती है। मुजाहिद दुश्मन के वार से बचने के लिए जीरा पहनता है, औरत गैर महरम की निगाहों से बचने के लिए बुरका पहनती है। मुजाहिद को दुश्मन के सामने इस्तकामत दिखाने पर कामयाबी मिलती है, औरत को गैर महरम के मुकाबले में इस्तकामत दिखाने पर कामयाबी मिलती है। दुश्मन मुजाहिद से मुजाकरात को चाल के तौर पे इस्तेमाल करता है, गैर महरम औरत से बातचीत को चाल और जाल के तौर पे इस्तेमाल करता है। दुश्मन मुजाहिद के मुल्क में जासूस भेजता है, गैर महरम औरत की तरफ कोई पैगाम रसां या मैसेज या फोन कॉल भेजता है। दुश्मन मुजाहिद के रास्ते में सुरंगें बिछाता है, गैर महरम औरत की तरफ तोहफे तहाइफ भेजकर उसके लिए रूहानी सुरंगें बिछाता है। मुजाहिद को दिन रात सरहद का पहरा देकर अजर मिलता है, औरत को दिन रात गैर महरम से मोहतात रहने पर अजर मिलता है। मुजाहिद दुश्मन को रमल के जरिए कमजोरी का पता नहीं चलने देता, औरत पर्दे के जरिए गैर महरम को अपने हुस्न का पता नहीं चलने देती। अंदरूनी दुश्मन मुजाहिद को हथियार डालने पे मजबूर कर देता है, औरत को उसका नफ्स गैर महरम के सामने नरम हो जाने पे मजबूर करता है। मुजाहिद को जिहाद अल्लाह का कुर्ब अता करता है, औरत को पाकदामनी अल्लाह का कुर्ब अता करती है। मुजाहिद को दुश्मन से खतरा हो तो मोमिन दोस्त से मदद मिलती है, औरत को गैर महरम से खतरा हो तो महरम मर्दों से मदद मिलती है। مجاہد کو چاہیے کہ دشمن کے حملے کا دندان شکت جواب دے، عورت کو چاہیے کہ غیر محرم کی بات کا منہ توڑ جواب دے، مجاہد کو چاہیے کہ اپنے ملک کی حفاظت سے محبت کرے، عورت کو چاہیے اپنے ناموس کی حفاظت سے محبت کرے۔ مجاہد کی دعائیں اللہ کے ہاں قبول ہوتی ہیں، پاک دامن عورت کی دعائیں اللہ کے ہاں قبول ہوتی ہیں۔ مجاہد کو اندرونی دشمن سے خطرہ زیادہ ہوتا ہے، عورت کو محرم رشتے دار سے غیر محرم رشتے دار سے خطرہ زیادہ ہوتا ہے۔ مجاہد ملک کی حفاظت کرے تو شہید ہوتا ہے، کرتے ہوئے مرے تو شہید ہوتا ہے، عورت اپنی عزت کی حفاظت کرتے ہوئے مرے اللہ کے ہاں شہید ہوتی ہے۔ مجاہد کو چاہیے اپنی کامیابی کے لیے اللہ سے دعا مانگے، عورت کو چاہیے اپنی عزت و ناموس کی حفاظت کے لیے ہمیشہ اللہ سے دعا مانگے۔ اب ایک آخری نقطہ جس کو بہت کلیئرلی سمجھنا چاہیے وہ یہ تھا کہ تین لفظ ہوتے ہیں، ایک ہوتا ہے لائکنگ، ایک ہوتا ہے لونگ، اور ایک ہوتا ہے لسٹنگ۔ یہ تین الگ الگ لفظ ہیں، تینوں کی باؤنڈریز الگ الگ ہیں۔ لائکنگ بہت ابتدائی چیز ہے، لونگ اس سے بھی اوپر کی چیز ہے، اور لسٹنگ انتہا درجے کی چیز ہے۔ لائکنگ کہتے ہیں کسی کی اچھی صفات کی وجہ سے، کسی کو کوئی اچھا لگے، کوئی پلیئر اچھا لگے، یا کوئی مقرر اچھا لگے، کوئی اور ایسا بندہ، اس کا مضمون اچھا لگے، کسی کی پوئٹری اچھی لگے، اس کو لائکنگ کہتے ہیں۔ تو لڑکی کے ذہن میں لائکنگ کسی کے بارے میں آ سکتی ہے، مجھے علامہ اقبال کی شاعری پسند ہے، مجھے فلاں کے مضمون پسند ہیں، فلاں کی کتاب، یہ لائکنگ ہے، وچ از ویری نارمل۔ انسان ہے، اس کو بعض چیزیں اچھی لگتی ہیں، تو یہ لائکنگ کا درجہ کہتے ہیں۔ ایک ہوتا ہے لونگ، لونگ کا بانڈ اس سے زیادہ مضبوط ہوتا ہے، وہ محرم مردوں کے لیے ہوتا ہے۔ کیسے؟ بھائی سے محبت ہوتی ہے، باپ سے محبت ہوتی ہے، بیٹے سے محبت ہوتی ہے، یا دین کی محبتیں جن کا مقصد اللہ کا تعلق ہے، نبی علیہ السلام کی محبت، صحابہ سے محبت، اولیاء سے محبت، شیخ سے محبت، یہ سب لو ہیں، مگر ان میں اللہ کی نسبت ہوتی ہے۔ تو یہ درجہ لو تک بھی پہنچ سکتا ہے۔ کوئی عورت مثلا مجھے اپنے شیخ سے محبت ہے، اب اس محبت میں کہیں بھی درمیان میں جنس نہیں آ سکتا، کیونکہ نسبت جو اللہ کی ہے، یہ نبی علیہ السلام کے نائب ہونے کی وجہ سے تعلق ہے۔ تو اس کے لیے اگلا بھی زون ممکن ہو سکتا ہے، علماء سے محبت ہونا اللہ کے لیے، دین کے داعی سے محبت ہونا اللہ کے لیے، یہ پوسیبل ہے۔ تو لائکنگ پہلا درجہ ہے، لونگ دوسرا درجہ ہے، ایک تیسرا ہوتا ہے اس کو لسٹنگ کہتے ہیں، شہوت کا تعلق، یہ فقط عورت کے لیے اپنے خاوند کے ساتھ ہوتا ہے۔ اس کو اچھی طرح بچی کے ذہن میں بٹھا دو کہ شہوت کا جو معاملہ ہے اس کا تعلق خاوند کے ساتھ ہے، خاوند کے علاوہ کہیں ہوگا انسان اللہ کا مجرم بنے گا۔ تو یہ تین الگ الگ چیزیں بچی کے ذہن میں بٹھانی چاہیے، اس کو کلیئرلی پتہ ہو کہ کسی کے ساتھ میرا تعلق کس طرح کا رہ سکتا ہے۔ تو ایک لائکنگ ہوتی ہے، ایک لونگ ہوتی ہے، ایک لسٹنگ ہوتی ہے۔ لسٹنگ کو اللہ نے خاوند کے لیے مخصوص کر دیا، لہذا کوئی بھی بندہ، چاہے محرم ہو، چاہے وہ دین کے تعلق والا ہو، اگر وہ لسٹ فل کوئی بات کرتا ہے، اس کا مطلب وہ اپنی حد سے بڑھ رہا ہے، عورت کو اس سے پرہیز کرنے کی ضرورت ہے۔ تو یہ تین زون بچی کو بتانے چاہیے، پہلا زون لائکنگ ہے، دوسرا زون لونگ ہے، تیسرا زون وہ لسٹنگ ہے۔ لسٹنگ کا زون فقط خاوند کے لیے ہے، اور ان سب کا اصلی اصول یہ ہے کہ اگر بچی کو دوستی لگانے کی مرض ہے، کتنی ہی ذہین کیوں نہ ہو، بیچ دریا میں کشتی ڈبو بیٹھے گی، اور اگر اس کو دوستی لگانے کی مرض نہیں، تو وہ کتنی کند ذہن کیوں نہ ہو اپنی کشتی ہمیشہ کنارے لگا دے گی۔ اس لیے ماں باپ کو دعا بھی کرنی چاہیے، اللہ ان نوجوان بچوں اور بچیوں کو ایسی جوانی دیں جو بے داغ ہو۔ علامہ اقبال نے کیا خوبصورت بات کہی، ہوئی نہ زاغ میں پیدا بلند پروازی، خراب کر گئی شاہی بچے کو صحبت زاغ، حیا نہیں ہے زمانے کی آنکھ میں باقی، خدا کرے کہ جوانی تیری رہے بے داغ۔ دعا ہے اللہ ہمارے نوجوان بچوں اور بچیوں کو بے داغ جوانی عطا فرمائے۔ وآخر دعوانا ان الحمدللہ رب العالمین۔ www.darsquran.com